नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
मिथ्या र भ्रामक सूचनाका कारण अहिले व्यक्ति, समाज र राष्ट्रले अराजकताको महसुस गरेका छन् र यस्ता गलत भ्रमपूर्ण सूचनाहरू रोक्नका लागि सही सूचना समयमै आधिकारिक संचार माध्यमहरूबाट र निकायहरूबाट प्रवाह हुनुपर्दछ। आज हामी यस सन्दर्भमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्छौं। अनि दशैं तिहार लगायत ठूला चाडपर्वहरूमा प्रकाशन प्रसारण हुन सक्ने भ्रमपूर्ण विज्ञापन तथा मदिराजन्य विज्ञापनहरूको अनुगमन तथा नियन्त्रणका सन्दर्भमा आज हामी विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईसँग कुराकानी गर्नेछौ। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
बाढी, पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
जनहितका लागि रेडियो नेपाल
समाचार तथा सूचनाको नाममा अहिले सामाजिक सञ्जाल मार्फत गलत, भ्रामक र मिथ्या सूचनाहरू प्रवाह भएका कारण हरेक व्यक्ति, समाज र समग्र मुलुकलाई भ्रम सृजना गर्ने र अराजकता फैलाउने कार्य भएको छ भनिन्छ। अब हामी यस सम्बन्धमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्छौं।
मिथ्या र भ्रामक सूचना रोक्न व्यक्ति स्वयं अनि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्नेमा सरोकारवाला निकायले जोड़ दिएका छन्। पछिल्लो समय कतिपय प्रतिष्ठित संचार माध्यमबाट नै भ्रामक र मिथ्या सूचना प्रवाह गरिएको पाइएको छ। सही सूचना समयमा दिन सकेमा भ्रामक सूचना कम हुनेमा सरोकारवालाहरूको जोड़ छ। गलत सूचना फैलाउँदा गलत सन्दर्भका भिडियोहरूको प्रयोग, हिंसा र भयलाई अतिरञ्जना, धार्मिक र सांस्कृतिक प्रतीकमाथि आक्रमण, नेता र राजनैतिक वर्गबारे भ्रम, राजनैतिक एजेण्डा प्रवाह हुन सक्छ। त्यसैले व्यक्ति स्वयंले आफूले कहाँ र कुन मीडिया हेरिरहेको छु भन्ने कुरा बुझ्न जरूरी देखिन्छ। सबै सामाजिक सञ्जालका माध्यमहरूमा देखिएका विषय सूचना र समाचार होइनन् भन्ने बुझ्नुपर्ने बताउनुहुन्छ वरिष्ठ पत्रकार तथा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डाक्टर सुरेश आचार्य।
सामान्यत हामीले मीडिया र नन मीडिया भनेर छुट्याउन सकेनौं। हाम्रो कमजोरी कहाँनिर रह्यो भने हामीलाई सबै सोसल साइटहरू मिडिया हुन्, सबै इलेक्ट्रोनिक भर्सनमा आउने सबै सूचनाहरू सत्य हुन् भन्ने कुरा चाहिँ ती सबै मिडिया सरह हुन् र ती सत्य हुन्छन् भन्ने आम बुझाइरह्यो। हाम्रो सोसाइटीमा कस्तो भयो भने नकारात्मक कुरालाई चाहिँ बढी फैलाउने र त्यो नकारात्मक कुरा चाहिँ सत्यमा आधारित हुनु नपर्ने जुन खालको मनोविज्ञान बन्यो नि, त्यसले गर्दाखेरि मानिसलाई चाहिँ कुन चाहिँ सूचना हो र होइन, कुन चाहिँ समाचार हो र होइन भन्ने कुराको भ्रम भयो होइन। अब सूचना र समाचारमा पनि भिन्नता हुन्छ। सूचना भनेको चाहिँ केही मानिसले कुनै कुरा भनिदिन्छ, त्यसको सत्य तथ्यको परख गर्ने काम चाहिँ मिडियाले गर्नुपर्छ। अब अहिले जति पनि इन्टरनेट एक्सेसबाट आउने सूचनाहरू छन्, ती सूचनालाई चाहिँ हामी सबैले के ठान्यौँ भने यो समाचार हो, यो सत्य हो। कुनै समय थियो अखबारमा छापिएको कुरा सत्य भन्थ्यो मानिसले, छापिएका अक्षरहरू झुटा हुँदैनन् भन्थ्यो, अहिले त्यस्तै भएको छ। एउटा चाहिँ त्यो पार्ट भयो। अर्को चाहिँ पार्ट के भयो भने हाम्रो मिडिया चाहिँ जति एक्टिभ हुनु पर्थ्यो, मिडियाले लिड गर्नु पर्थ्यो सूचनालाई, समाचारलाई, तर यहाँ सोसल साइटहरूले लिड गरिदियो। सोसल साइटमा आइसकेपछि अनि मान्छेले त्यसलाई समाचारको रूपमा प्रयोग गर्न थाल्यो र कतिपय कुराहरू हुन्छ जस्तो आधिकारिक साइटहरू हुन्छ, जस्तो भन्नुहोस् प्रधानमन्त्रीको कार्यालयको साइट रहेछ भनेदेखि त्यसलाई आधिकारिक मान्ने हो, त्यसैमा चाहिँ कतिपय सूचनाहरू आधिकारिक सूचनाहरू पनि आउन सक्छन्। तर हामीले केमा हेर्यौं भन्दाखेरि एउटा कुनै नागरिकले सिर्जना गरेको कुनै पनि आइडी छ, त्यो आइडीबाट आएका सूचनालाई चाहिँ सत्य मान्यौं। कसैले नमरेको मानिसलाई मर्यो भनेको छ, नभएको घटनालाई भयो भनेको छ, जुन खालको अफवाह फैलाउने प्रवृत्ति बढ्यो, फेरि यसलाई राज्यले जुन ढंगबाट नियमन गर्नुपर्छ नियमन पनि गरेन। मान्छेको ओपिनियन दिने कुरालाई नियन्त्रण गर्ने होइन, तर गलत सूचना दिने कुरालाई चाहिँ नियमन गर्नै पर्थ्यो, नियन्त्रण गर्नु पर्थ्यो। राज्यको त्यो मेकानिजम बन्न सकेन। कुनै व्यक्ति पीडित भएर गएपछि मात्रै राज्यले सुन्ने हेर्ने होइन नि, राज्य त प्रोएक्टिभ हुनुपर्छ। एउटा कुनै पनि सूचनाले भयावह स्थिति सिर्जना गर्न सक्छ, अझ अराजकताको स्थितिमा त त्यसले ठूलो काम गर्छ भन्ने कुरालाई चाहिँ, र त्यसो गर्ने मानिसहरू चाहिँ दण्डित हुनुपर्छ भन्ने, गर्न नसक्दाखेरि चाहिँ के भयो भने मान्छेले कुन चाहिँ सही सूचना हो, कुन चाहिँ मिथ्या सूचना हो, कुन चाहिँ भ्रम भइ फैलाउनका लागि प्रयोग गरिएको हो भनेर बुझेन, त्यो कारणले गर्दाखेरि समस्या भयो।
मिथ्या सूचना फैलाउने काम सामाजिक सञ्जालका विभिन्न माध्यमहरूका साथै संचार माध्यमहरूबाट पनि भएको पाइन्छ। मिथ्या र भ्रामक सूचनाको परिणाम भयावह हुने भएकाले संचार माध्यम र संचारकर्मीले पत्रकार आचार संहिता पूर्ण पालना गर्नुपर्ने हुन्छ भने सूचना ग्रहणकर्ता पनि उत्तिकै सजग हुनुपर्ने र गलत सूचना फैलाइएको पाएमा सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने हुन्छ। वास्तविक समाचार भन्दा भ्रामक समाचार कयौं गुणा छिटो फैलिने भएकाले पनि सचेत हुनुपर्ने, यसलाई छनौट गर्न सक्नुपर्ने र आधिकारिक संचार माध्यम वा सोशल साइट पत्ता लगाएर वा चिनेर मात्रै ग्रहण गर्नुपर्ने प्रमुख सूचना आयुक्त डाक्टर आचार्य बताउनुहुन्छ। उहाँले 90% भन्दा बढ़ी व्यक्तिले सामाजिक सञ्जालबाट आएका सूचना लिने गरेको बताउँदै यस्ता सूचना लिँदा व्यक्ति आफैले सावधानी अप्नाउनु पर्नेमा जोड़ दिनुहुन्छ।
त्यसैले हामीले जोसुकै म अहिले तपाईँले रेडियोबाट यो मेरो आवाज दिइराख्नु भएको छ, मेरो सबैसँग आग्रह के छ, मैले के हेरिरहेको छु भन्ने कुरामा म प्रश्न हुनु पर्यो। मैले हेरिरहेको कुनै पनि साइट छ भनेदेखि त्यो साइट चाहिँ कति आधिकारिक हो। मिडियामा के भन्छ भने गेट किपर भन्छ, मिडियामा कुनै पनि विषय जानुभन्दा अगाडि त्यसको सत्य तथ्यको परीक्षण गर्नुपर्छ, त्यसलाई पुष्टि गरेर मात्रै दिनुपर्छ भन्छ। तर जो मिडिया होइन, मिडिया नहुनेहरूका लागि चाहिँ त्यो नियम त लागू भएन, त्यो आचार संहिता त लागू भएन। त्यसो भएको हुनाले उनीहरूले आफूलाई लागेका मनगणन्ते कुराहरू पनि दिए, आफूलाई रिस उठेका कुराहरू कसैका विरुद्ध प्रयोग गर्नु छ भने पनि अझ कस्तो बेलामा प्रयोग गर्ने भए भने अलिकति अराजक स्थितिका बेला त्यसलाई प्रयोग गर्ने भए। त्यसो भएको हुनाले पहिला सूचना के हो, समाचार के हो, सबै सूचना समाचार होइनन्, सूचनाहरू गलत पनि हुन सक्छन्, सूचनालाई पुष्टि नगरिकन समाचार हुँदैन, अनि समाचार त्यस्तो मात्रै मिडियाले दिन्छ जसमा चाहिँ सम्पादक भन्ने हुन्छ, जसमा चाहिँ राज्यको कानून मान्ने कुनै पनि राज्यको निकायमा दर्ता भएको कुनै निकायसँग कानूनी हैसियत बनाएको संस्था हुन्छ भनेर बुझ्नु पर्यो। तर अब के छ भने हामी जति बेला स्मार्टफोन खोल्छौँ, फोन खोल्ने बित्तिकै भार र जसरी सूचना जस्ता लाग्ने विषयहरू आउँछन् हामी त्यसैलाई सत्य हो भनेर मानेर अनि त्यसपछि प्रतिक्रिया जनाइहाल्छौँ। त्यसरी हामी पहिला सूचना के हो, सूचना फिल्टर भएपछि मात्रै समाचार भएर आउँछ, समाचार कसले दिन्छ र कसरी दिन्छ भन्ने प्रोसेससँग सबै नागरिक जानकार हुँदैन, त्यो सम्भव पनि छैन। तर जस्तो रेडियो नेपालले भनिसकेपछि गलत भन्दैन भनेर मानिसले बुझ्यो भने अर्को मिडिया पनि त्यत्तिकै जिम्मेवार हुनु छ, त्यसले दिएको सूचना चाहिँ भ्रम मात्रै हो भनेर मानिसले विश्वास गर्यो भने अस्तित्व नै रहँदैन कालान्तरमा होला, तत्कालका लागि त्यसले कुनै लोकप्रियता हासिल गर्ला। तर फिल्टर चाहिँ कसले गर्नुपर्छ भने श्रोता पाठक दर्शक आफैले फिल्टर गर्नुपर्छ। यो जुन खालको युग छ, सूचना प्रविधिको युग छ र जुन खालका सूचनाहरू प्रवाह गर्ने प्रवृत्तिहरू हाम्रोमा देखिएको छ, त्यसमा चाहिँ आफूले आफूलाई संयम राखेर त्यसलाई फिल्टर गरेर मात्रै बुझ्ने भयो भने मलाई लाग्छ धेरै समाधान त्यहीँबाट निस्कन्छ। सचेत हुनै पर्छ, किन हुनुपर्छ भने म त्यही हौवाका पछाडि लागेको छु भने म सचेत हुँदैन, तर म जिम्मेवार नागरिक हुँ, मलाई जिम्मेवारपूर्ण सूचनासँग मात्रै सरोकार छ भनेदेखि त्यो मानिसले अवश्य पनि आफूलाई फिल्टर गर्ने मेकानिजम के हो भनेर पनि बुझ्छ, फिल्टर गरेर त्यसलाई बुझ्छ। तर भिड भनेको चाहिँ जहिले पनि के हुन्छ भने त्यसको कुनै कानुनी सीमा पनि हुँदैन, त्यसमा कुनै नैतिकता पनि हुँदैन, त्यसको कुनै आचरण पनि हुँदैन, त्यो चाहिँ भिड तन्त्र भन्ने विषय बुझिन्छ भने त्यो अराजक हो। अराजकतामाथि खेल्नका लागि यस्ता मिथ्या सूचनाहरूले काम गर्छन्। त्यसैले जति बेला अराजक स्थिति हुन्छ मुलुकमा त्यति बेला त झन सचेत हुनुपर्छ, त्यसो भए भने मात्रै हामी सत्य सूचना मात्रै प्रवाह गर्छौँ। र अर्को कुरा चाहिँ यो राज्य संयन्त्र भनेको चाहिँ संकटका बेला मात्रै जाग्ने होइन, के हरेक समयमा सूचना र गलत सूचना के हुन् भनेर छुट्याउने चाहिँ आफ्नो हैसियत बनाइराख्नुपर्छ भन्ने मलाई लाग्छ।
सामाजिक सञ्जालको भूमिका क्षमतासँगै यस्ता सञ्जाललाई जवाफदेही बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने र यस्ता सोशल साइटहरूको नियमनमा राज्यले प्रोएक्टिभ भएर लाग्नुपर्ने हुन्छ। पछिल्लो समय सार्वजनिक कार्यालयको आधिकारिक लोगो प्रयोग गरेरै ठगीका घटना सामाजिक सञ्जाल मार्फत नै बढ़ी भइरहेको पाइएकाले आधारभूत तथ्य जाँच गरेर मात्र यस्ता समाचारको विश्वास गर्न सरकारवालाहरूको आग्रह रहेको छ। ब्रेकिङ समाचार दिने होड़ तथा प्रचार गर्न, भ्यूज बढ़ाउन र पैसा कमाउने लोभमा भ्रामक र मिथ्या सूचना तथा जानकारी आउने गरेको पाइन्छ। त्यस्ता समाचार तथा सूचनाहरूबाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्ने हुन्छ। यस्ता प्रकारका भ्रामक तथा मिथ्या सूचना फैलन नदिनका लागि सामाजिक सञ्जालसँगै कतिपय संचार माध्यम जस्ता संस्थालाई पनि नियमन गर्नुपर्ने सरकारवालाहरू बताउँछन्। यस्ता भ्रामक समाचार प्रसारण तथा प्रकाशन गर्नेहरूलाई कानूनी कार्यवाहीको दायरा क्षेत्रमा ल्याउने व्यवस्था रहेको छ भने यसको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सबै पक्ष लाग्नुपर्ने देखिन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी बडा दशैं तिहार लगायत ठूला चाड पर्वमा प्रस्तुत हुने गलत तथा भ्रामक विज्ञापनहरूको अनुगमन तथा नियन्त्रणका सन्दर्भमा कुराकानी गर्दैछौ। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई कुराकानीमा हुनुहुन्छ।
हजुर, अब चाड पर्व शुरू भइसकेको छ। अब चाड पर्व शुरू भएसँगै विज्ञापनदाता एजेन्सी ग्राहकहरूले अप्नाउनु पर्ने सजगता चाहिँ के हो, के छ यसमा भनिदिनुहोस् न।
रेडियो नेपाल मार्फत सम्पूर्ण विज्ञापनदाता, विज्ञापन एजेन्सी, संचार माध्यम र उपभोक्ता सबैलाई विजयादशमी 2082 उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। र खास गरिकन विज्ञापन व्यवसाय मुलुकको अर्थतन्त्रको लागि चाहिँ एउटा महत्वपूर्ण पक्ष भएको हुनाले त्यसको विकास र विस्तारका लागि सबैको सहयोगको अपेक्षा पनि गर्दछु।
हजुर, यो अवसरमा चाहिँ यो बेलामा चाहिँ के कुरामा ध्यान दिनुपर्छ, कस्तो कुराहरू अपनाउनु पर्छ त?
विजयादशमी हाम्रो सम्मुख छ। आजबाट स्थापनाको दिन हामी तपाईँ र म कुरा गर्दैछौ। यस वर्षको विजयादशमी त्यति धेरै सुखद रहेन। भर्खरै भएको 23 र 24 गतेको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो जीवन बलिदान गर्नुभएको छ। म उहाँहरू र उहाँहरूको परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्दछु। र मुलुक चाहिँ शोकमा डुबेको बेला छ। यद्यपि अब चाड हो, हामी सबैले यसलाई चाहिँ एउटा उल्लासमय वातावरणमा मनाउँछौ, र यस्तो अवसरमा म सम्पूर्ण विज्ञापनदाताहरू, खास गरिकन विज्ञापनदाता र विज्ञापन एजेन्सीहरूलाई के अनुरोध गर्न चाहन्छु भने, एउटा यो विज्ञापन व्यवसाय भनेको मुनाफा आर्जन गर्ने, अर्थात् विज्ञापन गरिसकेपछि त्यसको मुख्य उद्देश्य भनेको नाफा आर्जन गर्नु नै हुन्छ। र यो नाफा आर्जन गर्ने नाममा रम्पूर्ण विज्ञापनहरू अथवा चाहिँ बढाई चढाई गरेका विज्ञापनहरू नगर्न र नगराउनु हुन अनुरोध गर्छु। र म आम उपभोक्ताहरूलाई पनि के आह्वान गर्न चाहन्छु भने, विज्ञापन भन्ने कुरा चाहिँ सत्य तथ्यमा आधारित हुन्छ। र यदि तपाईँलाई कुनै विज्ञापन सत्य तथ्यमा आधारित छैन अथवा त्यसले भ्रम सिर्जना गरेको छ अथवा विज्ञापनदाताले जुन क्लेम गरेका छन् यो मात्रा छ, यो गुणस्तर छ, यसले यो काम गर्छ भनेर जुन क्लेम गरेका छन् त्यो क्लेम पुरा भएन भने यहाँहरूलाई विज्ञापन बोर्डमा उजुरी गर्न अथवा हामीलाई जानकारी गराउन अनुरोध गर्छु। र यदि त्यस्तो अवस्था छ भने हामी त्यसलाई तत्काल कारवाही गर्छौँ, किनभने फल्स क्लेम अथवा झुटो विवरण दिन र झुटो आश्वासन बाँड्न पाइँदैन विज्ञापन मार्फत नाफा कमाउने नाममा। त्यसैले विज्ञापन बोर्डको महत्वपूर्ण काम भनेकै झुटा विज्ञापनहरू अथवा भ्रमपूर्ण विज्ञापनहरू हुन नदिने हो। त्यसैले त्यस्ता विज्ञापन हुन भएको यदि कसैलाई जानकारी भयो भने म विज्ञापन बोर्डमा जानकारी गराउनु हुन र हाम्रो वेबसाइटमा त्यहाँ हामीले नम्बर मोबाइल नम्बरहरू राखिदिएका छौँ, त्यसमा मात्रै खबर गरिदिनु भयो अथवा हाम्रो वाट्सएप नम्बरमा मात्र खबर गरिदिनु भयो भने पनि हामी तत्काल एक्सन गर्छौँ। त्यसैले म आम उपभोक्ताहरूलाई सजग रहन अनुरोध गर्छु र विजयादशमीको शुभकामना व्यक्त गर्दछु।
सँगै मदिराजन्य पदार्थहरू पनि प्रयोग गरिएका विज्ञापनहरू पनि प्रसारण गर्ने गरिन्छ, भेटिन्छ पनि होइन? विज्ञापनहरू प्रसारण प्रकाशन गर्ने गराउने चाहिँ कस्तो व्यवस्था छ, के छ, विज्ञापन बोर्डको तर्फबाट के भन्नुहुन्छ यहाँ?
अहिले मदिराको विज्ञापन निषेधित छ नेपालमा र हामीले हिजो मात्रै पनि एउटा अनुगमन गरेका थियौँ, हिजो र अस्ति दुई दिन। र अहिले हामीले हाइवेहरूमा गत विगत वर्षहरूमा चाहिँ जुन रूपमा चाहिँ मदिराका विज्ञापनहरू हुन्थे, नयाँ नयाँ बोर्डहरू लगाइन्थे, यो वर्ष धेरै बोर्डहरू हटाएको र स्थानीय तह त्यसतर्फ सजग भएको र त्यस्ता विज्ञापन हुनबाट रोकिएको पाइन्छ। त्यसैले कुनै पनि संचार माध्यम अथवा बाह्य विज्ञापन, आउटडोर एडभर्टाइजिङ होर्डिङ बोर्डबाट हुने विज्ञापन अथवा सामाजिक सञ्जालबाट हुने विज्ञापन र इभेन्ट र एक्सिबिसन भनेको यो मेला महोत्सवहरूमा हुने विज्ञापन, विज्ञापनका चारवटा फर्महरू छन्, यो कुनै पनि माध्यमबाट मदिराको विज्ञापन गर्न निषेधित छ, प्रतिबन्धित छ। र त्यस्ता विज्ञापनहरू यदि कसैले गर्नुभएको छ र भएको छ भने हामीलाई जानकारी गराउनु भयो भने हामी त्यसलाई पनि कारवाही गर्छौँ। र अहिले विज्ञापन नियमनमा हामीले के गरेका छौँ भन्दा, संघीय सरकारको तर्फबाट विज्ञापन बोर्डले काम गरिराखेका छ, प्रदेशमा प्रदेशको अनुगमन तथा नियमन समितिहरू बन्ने क्रम जारी छ, स्थानीय तहमा स्थानीय तहले नै आफ्नो विज्ञापनको अनुगमन तथा नियमन गर्ने काम गरिरहेछन्। त्यसैले तिनै तहको सरकारले अहिले विज्ञापन व्यवसायलाई चाहिँ हेरिराखेका हुनाले त्यस्ता खालका विज्ञापन यदि कहीँ भएका छन् भने संघीय सरकारको निकायको रूपमा विज्ञापन बोर्ड अथवा चाहिँ प्रदेश सरकार र स्थानीय तह तिनै ठाउँमा उजुरी गर्न सक्नुहुन्छ। त्यसो उजुरी गर्नुभयो भने हामी तत्काल त्यसलाई चाहिँ कारवाहीको दायरामा ल्याउँछौँ।
हजुर, यदि यस्तो गरेमा चाहिँ कारवाहीको प्रक्रिया चाहिँ के छ?
अहिले उजुरी आउनासाथ हामी त्यसलाई छानबिन गर्छौँ। छानबिन गरेर यदि त्यस्तो खालको काम कारवाही गरेको रहेछ भने हामीले 1,00,000 रुपियाँसम्म जरिवाना विज्ञापन बोर्डले पनि गर्न सक्छ, प्रदेश सरकारले पनि गर्न सक्छ, स्थानीय तहले पनि गर्न सक्छ। 1,00,000 रुपियाँसम्मको जरिवाना, त्योभन्दा बढीको अपराध गरेको पाइयो भने विज्ञापन बोर्ड मार्फत उसलाई चाहिँ अनुसन्धान गरेर हामीले प्रहरीलाई लगाएर अनुसन्धान गर्छौँ र सरकारी वकिल मार्फत जिल्ला अदालतमा मुद्दा नै दायर गर्छौँ र त्यो अवस्थामा चाहिँ 6 महिनासम्म कैद र 10,000 रुपियाँसम्म जरिवाना हुन्छ। त्यसले गर्दा विज्ञापन बोर्ड चाहिँ एउटा अर्धन्यायिक निकाय पनि हो, यसले आफैले कारवाही गर्ने, अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने सम्मको अधिकार हामीसँग भएको हुनाले हामी त्योतर्फ अगाडि बढाउँ।
हजुर, जस्तो नि यो सँगै जस्तो कुनै नागरिकले कुनै व्यक्तिले चाहिँ यो विषयमा चाहिँ खबर गरेनन्, विज्ञापन बोर्डलाई जानकारी गराएनन्, तर विज्ञापन बोर्डले आफैले चाहिँ यसको अनुगमन अथवा मोनिटरिङ चाहिँ कसरी गर्ने त कस्तो छ?
हिजो मात्रै म यहाँलाई जानकारी गराउँ, हाम्रो एउटा दुईटा टोली अहिले भर्खरै यो चाडबाड जन्ने विज्ञापनहरू, चाडबाडका बेलामा बढी विज्ञापन हुने र ती विज्ञापनहरू भ्रमपूर्ण हुने र चाहिँ त्यस्ता विज्ञापनहरूले उपभोक्ता ठगिन सक्छन् भनेर हामीले देशभर अनुगमनलाई तीव्र बनाएका छौँ र हिजो मात्रै एउटा टोली फर्किएको छ, अर्को टोली फेरि अहिले फिल्डमै छ र हामीले आफैले पनि अनुगमन गर्छौँ र यो अनुगमन यो केन्द्रबाट मात्रै संघीय सरकारबाट मात्रै सम्भव नहुने हुनाले हामीले प्रदेश सरकारलाई पनि अनुगमनको लागि अनुरोध गरेका छौँ र स्थानीय तहलाई पनि। त्यसैले यो देशभरबाट अनुगमन गर्ने प्रक्रिया चाहिँ विस्तार प्रारम्भ हुँदैछ र यो चाडबाडका बेलामा र बढी विज्ञापन हुने समयमा हामी अनुगमन गरेर त्यसलाई कारवाहीको दायरामा ल्याउँ।
विज्ञापन बोर्डले नियमन गर्न सुरु गरेपछि नियमहरू राखेपछि चाहिँ होर्डिङ बोर्डको राख्ने क्रम चाहिँ एकदमै कम भएको देखिन्छ होइन?
यो चाहिँ के थियो भने पहिला चाहिँ स्थानीय तहबाट अनुमति लिनु पर्दैन, सिधै आफैले राख्थे
होइन,
जसले गर्दा सहरहरू कुरूप हुँदैथ्यो र चाहिँ व्यक्तिले आफ्ना घरमाथि ठुल्ठुला बोर्ड लगाउँदा पनि कसैले त्यहाँ क्वेसन गर्दैनथ्यो। अब अहिले चाहिँ के भयो भने जसरी एउटा नगर क्षेत्रभित्र तपाईँले सामान्य एउटा पर्खाल लाउनु पर्यो, टहरा बनाउनु पर्यो भने जसरी अनुमति लिनुपर्छ, ठिक त्यसै गरी होर्डिङ बोर्ड राख्नको लागि पनि स्थानीय तहबाट अनुमति लिनुपर्छ र अनुमति मात्रै लिने भने त्यहाँ शुल्क तिर्नुपर्छ। शुल्क पनि एउटा मात्रै होइन, त्यहाँ चाहिँ अनुमति शुल्क दिनुपर्छ। यदि त्यो निजी घरमा रहेछ भने बाल कर, सार्वजनिक जमिनमा रहेछ भने त्यो स्थानीय तहलाई बाल नै तिर्नुपर्छ, अनि त्यसपछि चाहिँ नवीकरण गर्न जाँदा नवीकरण शुल्क तिर्नुपर्छ, अनि विज्ञापन कर तिर्नुपर्छ। त्यसैले यो होर्डिङ बोर्ड बाह्य विज्ञापन भनेको चाहिँ स्थानीय तहको ठुलो आमदानीको स्रोत हो र त्यसको 40% चाहिँ प्रदेश सरकारले पनि प्राप्त गर्छ। त्यसले गर्दाखेरि अहिले यसलाई नियमनको दायरामा ल्याइसकेपछि चाहिँ अब जथाभावी होर्डिङ बोर्ड राख्ने प्रचलन हट्दै गयो र अब के सुरु भयो त, हामी कुन स्टेजमा पुग्यौँ त भन्दा अब चाहिँ एउटा गुणस्तरीय बोर्डहरू राख्ने र चाहिँ संख्या कम हुने तर गुणात्मकता बढ्ने अवस्थामा चाहिँ अहिले पुगेको हो। त्यसैले अहिले विज्ञापन चाहिँ नियमनको दायरामा आएको हो र यो संख्या घट्यो भन्न हामी डराउनु पर्दैन। यो धेरै बोर्ड राखेर सहरलाई कुरूप बनाउनु पनि हुँदैन। तपाईँलाई थाहा छ विश्वमा नेपाल मात्र एउटा यस्तो मुलुक जहाँ चाहिँ कुनै पनि बोर्डका साइजहरू तोकिएका छैनन्, घरहरू देखिँदैनन्, बोर्डहरू देखिन्छन्। तर अहिले हामीले नियमन सुरु गरिसकेपछि तपाईँले अहिले राजमार्गहरूमै हेर्नुभयो भने पनि ठुलो परिवर्तन आइसकेका देखिन्छ। त्यसले गर्दा मदिराको विज्ञापनै हामीले भर्खरै अनुगमन गर्दा पनि के पाइयो भने म्यासिभ रूपमा चाहिँ मदिराका विज्ञापनहरू हटेका र घटेका छन्, जसले गर्दाखेरि चाहिँ एउटा अब यसले चाहिँ एउटा ट्र्याक लिन थालेको चाहिँ अवस्था चाहिँ देखिन्छ। अहिले राजमार्गमा अनुभूत गर्न सकिने गरी त्यो अवस्था चाहिँ सृजना भएको छ।
अब यो अहिले चाहिँ तत्कालले चाहिँ के कस्ता कामहरू भइरहेका छन् त विज्ञापन बोर्डबाट? यो त अब चाडपर्वलाई लक्षित गरी हामीले यो विषयमा
हामीले आम सञ्चार माध्यमहरूमा हुने विज्ञापन खास गरिकन त्यसलाई हामीले नियमनको दायरामा ल्याइसकेका छौँ। खास गरी आम सञ्चार माध्यममा चाहिँ सरकारी विज्ञापनमा भएको चुहावट नियन्त्रण गर्नका लागि हामीले सबै सरकारी निकायहरूलाई आवश्यक निर्देशनहरू दिइसकेका छौँ र मिडियाको बिल राखेर मात्रै तपाईँले चाहिँ विज्ञापन एजेन्सीलाई भुक्तानी गर्नुहोला भन्दा हामीले निर्देशन दिइसकेका छौँ र त्यसमा सेवा शुल्क 15% भन्दा बढी लिन नपाउने व्यवस्था मिलाइसकेका छौँ आम सञ्चार माध्यममा पनि। बाह्य विज्ञापनमा पनि हामीले यति धेरै काम गरेका छौँ र अब अर्को हाम्रो महत्वपूर्ण पक्ष भनेको चाहिँ सामाजिक सञ्जालमा हुने विज्ञापन हो र त्यसका लागि चाहिँ सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था गर्न बनेको ऐन विधेयक चाहिँ संसदमा पेश भएको थियो र अहिले भर्खरै संसद विघटन भएपछि त्यसले चाहिँ एउटा अन्यलता सिर्जना गरेका छ। अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने एउटा हामीलाई चिन्ताको विषय बनाएको छ भने इभेन्ट र एक्टिभिसन जुन मेला महोत्सवमा हुने विज्ञापन हो त्यसलाई पनि स्थानीय तहले नै हेर्नुपर्छ। किनभन्दा धाबामा कुनै प्रोग्राम भइरहेको छ अथवा महेन्द्रनगरमा कुनै प्रोग्राम भइरहेको छ भने त्यो चाहिँ एउटा संघीय सरकार अथवा विज्ञापन बोर्डले हेर्न साध्य लाग्दैन, त्यो स्थानीय त्यहाँकै स्थानीय तहले हेर्नुपर्छ र अनुमति पनि स्थानीय तहबाटै लिनुपर्छ भनेर हामीले त्यो व्यवस्था मिलाएको छौँ। त्यसले गर्दा मलाई लाग्छ अब छिट्टै हामीले यो परिवर्तनहरू गर्छौँ र अहिले हाम्रो मुख्य फोकस भनेको चाहिँ स्थानीय तहको विज्ञापन अनुगमन तथा नियमन समिति बनाउने र प्रदेश सरकारको विज्ञापन अनुगमन तथा नियमन समिति बनाएर तत्त्व निकायबाट अथवा तिनै निकायबाट चाहिँ अनुगमन तथा नियमनको काम गराउने काममै हामी फोकस छौँ, जसले गर्दा देशभर एकैपटक विज्ञापन नियमनको काम सुरु गर्न सकिन्छ।
उहाँ हुनुहुन्थ्यो विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।